अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
प्रदेश बैठक उत्साहपूर्ण, सांसदद्वारा समृद्धि र गरिबी विरुद्ध लड्ने अठोट, आत्मनिर्भर प्रदेशको प्रतिबद्धता।
बाँकी कोहलपुर नगरपालिका आफ्नै नयाँ भवनमा स्थानान्तरण, आज भवनको उद्घाटन, नेपालगञ्ज राञ्चा विमानस्थलको मुहार फेरियो।
6 महिनामा 14 करोडको जडीबुटी नेपालगञ्ज हुँदै भारत निर्यात, रोटीका 6 स्थानीय तह निमित्त प्रमुखका भरमा सञ्चालित।
र जाडोको मौसममा रारा घुम्न जाने पर्यटकको संख्या घट्यो, बर्दियामा मेयर कपको तयारी सुरु।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा चालकलाई त असर गर्छ नै, साथमा त्यसले निम्त्याउने एक तिहाई दुर्घटनामा यात्रु, पैदल यात्री र अन्य सवारी साधनलाई पनि असर गर्दछ। सवारी साधन चलाउँदा मादक पदार्थको सेवन नगरौँ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
पश्चिम डायरीको सुरुमा प्रदेश बैठक हिजो उत्साहपूर्ण रह्यो। सांसदहरूद्वारा समृद्ध र गरिबी विरुद्ध लड्ने अठोट व्यक्त गरियो भने आत्मनिर्भर प्रदेशको प्रतिबद्धता समेत व्यक्त गरिएको खबर रहेको छ। 5 नम्बर प्रदेश सभाको हिजो बसेको पहिलो बैठकमा सांसदहरूले सहमति, सहकार्य र एकताका माध्यमबाट यो प्रदेशलाई समृद्धिको बाटोमा डोर्याउने प्रतिबद्धता जनाएका छन्। सांसदहरूले राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा लामो समय खर्च भएको उल्लेख गर्दै अब समृद्धिको बाटोमा लड्नुपर्ने बताएका हुन्। समृद्धिबाटै गरिब र बेरोजगारी अन्त्य हुने र त्यसबाट मात्रै जनताको सम्मान हुने उनीहरूको भनाइ थियो। यस्तै 6 नम्बर प्रदेशमा प्रदेश सीमाङ्कनमा असन्तुष्टि जनाउँदै थालिएको आन्दोलनबाट जन्मिएको हो हालको 6 नम्बर प्रदेश, जहाँ कर्णाली र कर्णाली जस्तै भूगोलको संरचना छ। यो प्रदेश सभाको हिजो सुर्खेतमा बसेको पहिलो बैठकमा बोल्ने सांसदले चुनौती चिर्दै कान्छो प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाउने अठोट व्यक्त गरेका थिए। विभिन्न राजनीतिक दलका सांसदहरूले गरिबी र पछौटेपन विरुद्ध प्रदेश सभाभित्र सबै दल एक दल भएर लड्ने उद्घोष गरे। यता 6 नम्बर प्रदेशमा प्रदेश नम्बर सातको प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले एकताबद्ध भएर यस प्रदेशलाई समृद्धितर्फ डोर्याउने बताएका छन्। हिजो बसेको प्रदेशसभाको पहिलो बैठकमा बोल्दै दलका प्रतिनिधिहरूले दलीय स्वार्थभन्दा माथि उठेर यस प्रदेशको उन्नतिमा लाग्ने बताएका हुन्। उनीहरूले जलस्रोत, पर्यटन, जडीबुटी, कृषि लगायतका सम्भावनालाई उजागर गरेर पनि अघि बढ्नुपर्नेमा जोड दिएका थिए। नागरिकमा खबर छापिएको छ।
प्रदेश 5 प्रदेशसभाको पहिलो बैठकमा सदस्यहरूलाई यसलाई मिनी नेपालको उपमा दिँदै आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाएका छन्। शान्ति प्रतीक लुम्बिनी तथा माओवादी सशस्त्र युद्धको उद्गम थलो रोल्पा रुकुम समेटिएको प्रदेश 5 को पहिलो बैठक हिजो भएको छ। पहिलो बैठक ज्येष्ठ सदस्य बलराम शर्मा पोखरेलले सञ्चालन गर्नुभयो। एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने दलले आइतबारसम्म संसद दलको नेता छानेका छैनन्। एमाले दाङबाट निर्वाचित शङ्कर पोखरेललाई यसअघि नै नेता छनौट गरेको थियो। दिपेन्द्र बडवाल, घनश्याम गौतम र अमृता अनमोलले कान्तिपुरमा खबर लेख्नु भएको छ।
यस्तै प्रदेश नम्बर 5 को प्रदेशसभा बैठकले सभामुख र उपसभामुख नहुँदा संसद सञ्चालनका लागि 5 सदस्यीय समिति गठन गरेको छ। बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले धारणा राखेका थिए। 5 नम्बर प्रदेशमा विकास र समृद्धिका बलिया आधारहरू रहेको भन्दै नेकपा एमालेका संसदीय 5 नम्बर प्रदेशका संसदीय दलका नेता शङ्कर पोखरेलले ऐतिहासिक प्रदेश बनाउन र समृद्धको मार्गमा अघि बढ्ने बताउनुभयो।
विकास र समृद्धिको आधारका रूपमा हेर्दाखेरि हामीसँग बलियो आधारका रूपमा रहेको छ। प्राकृतिक सम्पदाका हिसाबले हामी सम्पन्न छौँ। स्वाभाविक रूपमा कृषि पैदावारका दृष्टिकोणले भन्दै पनि हाम्रो भूभाग अत्यन्त उर्वरक छ, जहाँ हामी कृषि क्रान्तिका माध्यमबाट, हरित क्रान्तिका माध्यमबाट राष्ट्रको समृद्धिमा योगदान गर्न सक्छौँ। पर्यटकीय क्षेत्रको विकासका माध्यमबाट स्वाभाविक रूपमा राष्ट्रलाई समृद्धिको दिशामा दोहोर्याउन सक्छौँ। हामी जुन अवस्थामा छ त्यसलाई समृद्ध पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने सामर्थ्य हामीसँग एउटा समृद्ध क्षेत्रको रूपमा यो पाँच नम्बर प्रदेशलाई विकसित गर्न सक्छौँ।
नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले नयाँ अभ्यासमा धेरै चुनौतीहरू रहेको र त्यसलाई चिर्दै सहकार्यबाट समृद्धिको यात्रा तय गर्नुपर्ने धारणा राख्नुभयो।
हर चुनौतीको पहाड चिर्नै पर्छ। एक समृद्ध प्रदेश नमुना प्रदेशको खाका सहित सबैले गौरवको रक्षा अर्जुन दृष्टिका साथ न्यायपूर्ण आवाजको सम्मान गर्दै सबै दलहरू बीच आपसी सहमति सहकार्य एकताबद्ध ढङ्गले नयाँ इतिहास रचना गर्न सफल हुनु, नयाँ एकताबद्ध प्रदेश, सुखी प्रदेश, समृद्ध प्रदेश बनाउने महाअभियानमा यो पहिलो सम्मानित सदन अभिभावकत्व गर्न पूर्ण सफल रहनेछ म विश्वास गर्छु।
नेपाली कङ्ग्रेसका वीरबहादुर राणाले सामाजिक न्याय बिना समानता सम्भव नभएको भन्दै समतामूलक समाज निर्माण गर्ने अभियानमा सहमति सहकार्य र एकताको माध्यमबाट अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो।
सामाजिक न्यायको माध्यमबाट समतामूलक समाजको निर्माणको अभियानमा लाग्न पर्ने बेला आएको। जबसम्म समाजमा सामाजिक न्याय हुन सक्दैन तबसम्म समाज विकास सम्भव छैन। सामाजिक न्यायको माध्यमबाट समतामूलक समाजको निर्माणको अभियानमा आज हामी जुटिरहेका छौँ।
प्रदेश नम्बर पाँचको पहिलो बैठक बुटलमा बसेकै दिन नेपालगञ्जमा स्थायी राजधानी माग्दै हिजोदेखि पुनः आन्दोलन सुरु भएको छ। नेपालगञ्जमा सञ्चालित प्रादेशिक महोत्सवमा भुल्दा आन्दोलन सेलाएको अनुभूति भइरहेका बेला राजधानी स्थापनाका लागि सङ्घर्ष समिति बाँकेको अगुवाईमा हिजो दिउँसो सिट्टी जुलुस प्रदर्शन गरिएको हो। अघिल्लो पटकको आन्दोलनभन्दा हिजोको प्रदर्शन बेग्लै खालको देखिन्थ्यो। जिल्लामा क्रियाशील अधिकांश राजनैतिक दलका नेता प्रमुख तथा प्रतिनिधिहरू सहभागी भएका थिए। सद्भाव दैनिकमा खबर छ।
नेपालगञ्जको रान्झा स्थित नेपालगञ्ज विमानस्थल लामो समयदेखि खण्डहर थियो। जीर्ण विमानस्थलमा भवन, दुर्गन्धित शौचालय, उप्किएका भित्ताहरू र भत्किएका भुइँ अनि अस्तव्यस्त वरिपरिको वातावरण, आवत जावत गर्न जो कोही पनि नाक खुम्च्याउँदै हिँड्थे आहा भन्ने कहीँ पनि थिएन। तर मन भए के हुँदैन र अहिले त्यस्तो छैन। वर्ष दिनमै विमानस्थलको मुहार फेरियो। विमानस्थलको मुहार फेरिदिने ती व्यक्ति हुनुहुन्छ प्रताप बाबु तिवारी, जो चर्चामा आउन चाहनुहुँदैन तर जहाँ जानुहुन्छ परिवर्तन गरेर देखाउनुहुन्छ। उक्त रमणीय विमानस्थलको परिसरमा रहेको बगैँचामा बसेर चलचित्रकर्मीको एक टोलीले यसै साता सौन्दर्यको आनन्द लिइरहेको थियो। निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल, नायिका शिल्पा पोखरेल र नायकद्वय घाम तापेर बगैँचामा गफमा व्यस्त थिए। जहाजको प्रतीक्षा गरेर बसेका उनीहरूलाई विमानस्थलको बगैँचाले लोभ्याइरहेको थियो। उनीहरू कहिले सेल्फी खिच्थे त कहिले घाम ताप्दै बगैँचामा बसेर मनोरम दृश्यसँगै गममा मस्त देखिन्थे। ठिक त्यही बेला त्यहाँ पुगेका संवाददातासँग फिल्मी कर्मीको टोलीले नेपालगञ्ज विमानस्थलको सुन्दरताबारे खुलेर प्रशंसा गर्यो। 2072 भदौ अन्तिमतिर नेपालगञ्ज विमानस्थल प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रताप बाबु तिवारी सरुवा भएर आउनुभयो। उहाँ आएपछि विमानस्थल जताततै लथालिङ्ग देखिन्थ्यो। विमानस्थलको व्यतिथि देखेपछि उहाँको मनमा केही योजनाहरू बने। विमानस्थल सुधार गर्ने योजनाका लागि उहाँले आन्तरिक रूपमै बजेट व्यवस्थापन गर्नुभयो र काम सुरु भएको छ र नेपालगञ्जको विमानस्थलको मुहार समेत फेरिएको खबर सद्भावमा अर्जुन ओलीले लेख्नु भएको छ।
मध्य तथा सुदूरपश्चिमको प्रमुख प्रवेशद्वारको रूपमा रहेको कोहलपुर विकाससँगै आधुनिक सहरको रूपमा विकास भइरहेको सहर हो। यहाँ हालको नयाँ सङ्घीय संरचना अनुसार 15 वडा रहेको नगरपालिका भएको छ। चटार गाउँ पञ्चायत, कोहलपुर गाउँ विकास समिति, नगरपालिका उन्मुख कोहलपुर गाउँ विकास समिति हुँदै हाल नगरपालिका हुँदासम्म पनि भाडाकै भवनमा रहँदै आएको कोहलपुर नगरपालिका हालै मात्र आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भएको छ। सो नवनिर्मित भवनको आज 5 नम्बर प्रदेशका भावी मुख्यमन्त्री शङ्कर पोखरेलद्वारा उद्घाटन गरिन लागेको कोहलपुर नगरसभाका नगर सदस्य डिल बहादुर परियारले जानकारी गराउनु भएको छ। नयाँ भवनमा कार्यालय सरेपछि कार्यालयलाई व्यवस्थित गरिने र नगरपालिकाबाट जनतालाई प्रदान गरिने सेवा सुविधाहरू सहज र छरितो रूपमा सम्पादन हुने बताइएको छ। मिसन टुडेमा खबर छ।
प्रदेश नम्बर 5, 6 र 7 का विभिन्न जिल्लामा उत्पादन भएको करिब 14 करोडको जडीबुटी नेपालगञ्ज नाका हुँदै भारत निर्यात भएको छ। चालु वर्षको सावनदेखि पुषसम्म 686 मेट्रिक टन जडीबुटी भारत गएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय नेपालगञ्जले जनाएको छ। कार्यालयका अनुसार यो अवधिमा भारतबाट भने कुनै वन पैदावार नेपाल आएको छैन। यहाँका पहाडी तथा हिमाली जिल्लाहरूमा यातायातको पहुँच पुगेपछि भारतमा निर्यात हुने जडीबुटी बढ्दै गएको हो। कान्तिपुरमा खबर छापिएको छ। पश्चिम डायरीमा प्रदेश सभाको ऐतिहासिक बैठकद्वारा थप जिम्मेवारी।
यो प्रदेशको विकासका लागि, यो प्रदेशको समृद्धिका लागि हामी अगाडि बढ्नेछौँ। अरूलाई चाहिँ गाली गरेर यो प्रदेश हामीले बनाउन सक्दैनौँ। सबभन्दा पहिला हाम्रो आत्मगत क्षमतालाई चाहिँ हामीले वृद्धि गर्न जरुरी चाहिँ छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू।
गोठ सधैँ सुक्खा र सफा राख्ने।
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने।
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने।
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने।
दुध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिक सँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNAC, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363899।
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज।
कृष्णसार FM 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार FM .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
प्रदेश नम्बर 6 मा प्रदेश सभाको हिजो ऐतिहासिक पहिलो बैठक सम्पन्न भएको छ। वीरेन्द्रनगरमा हिजो दिउँसो 1 बजे बसेको बैठक सभामुखको निर्वाचन सम्बन्धी प्रस्ताव पारित गर्दै सकिएको हो। सुर्खेतबाट सहकर्मी चाँदनी केसीको रिपोर्ट।
निकै तामझामसँगै ऐतिहासिक रूपमा 6 नम्बर प्रदेशको पहिलो संसद बैठक सम्पन्न भएको छ। संघीय प्रणालीको प्रयोगसँगै भएको यो बैठकले यहाँबाट निर्वाचित सांसदमा थप उत्साह थपिदिएको छ। सिंहदरबारकै झल्को दिने गरी बैठक सुरु भएको थियो। बैठकका सभामुख ज्येष्ठ सांसद हिमबहादुर शाहीले प्रदेश प्रमुखको आग्रह बमोजिम बैठकको शुभारम्भ गरेका थिए।
नेपालको संविधानको धारा 183 उपधारा 1 बमोजिम सम्बत 2074 साल माघ 21 गते आइतबारका दिन 1 बजे सिंचाई डिभिजन कार्यालयको सभा हल सुर्खेत वीरेन्द्र नगरमा प्रदेश नम्बर 6 प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गरेको छु।
बैठकमा बोलेका चारैजना सांसदले यो प्रदेशको समृद्धि र विकासका लागि एक हुने बताएका छन्। बैठकमा बोल्दै नेकपा एमालेका सांसद यामलाल कण्डेलले कुनै दल नभई जनताका प्रतिनिधिका रूपमा एक भएर लाग्ने प्रतिबद्धता जनाए।
तथ्याङ्क हेर्ने हो भने निराशाजनक छ, तर अब हामी प्रादेशिक संरचनाका आधारबाट अर्को प्रदेशसँग प्रतिस्पर्धा गर्नका निम्ति प्राकृतिक प्रदत्त हामीले जे प्राप्त गरेका छौँ त्यसका आधारबाट हामी अगाडि बढ्न सक्यो भने गौरवानी हुने अवस्थाको प्रदेशका रूपमा यसलाई विकास गर्ने प्रबल सम्भावनाहरू रहेको एउटा अवस्था। दलका हिसाबले हामी जहाँ होला तर हामी यो प्रदेश का सबै पार्टीका सबै जनप्रतिनिधि समृद्ध प्रदेश निर्माण गर्ने ठाउँका जनप्रतिनिधि हौ भन्ने अनुभूतिका साथ अगाडि बढ्ने कुरा रहँदा हाम्रो दल तयार छ।
त्यस्तै माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले पनि सबै सांसद एउटै भएर अरूलाई गाली नगरी मुलुककै कान्छो प्रदेशको विकास र समृद्धिका लागि एक भएर अघि बढ्ने बताएका छन्।
हाम्रा लागि अरू सबै प्रदेशभन्दा बढी चुनौती चाहिँ छ। हामी यो प्रदेशको सामूहिक एजेन्डामा हामी कुनै पनि दल अवश्य पनि बन्ने छैनौँ। हामी एउटै दल चाहिँ भएर 40 जना हामी एउटै भएर यो प्रदेशको विकासका लागि यो प्रदेशको समृद्धिका लागि हामी अगाडि बढ्नेछौँ। अरूलाई चाहिँ गाली गरेर यो प्रदेश हामीले बनाउन सक्दैनौँ। सबभन्दा पहिला हाम्रो आत्मगत क्षमतालाई चाहिँ हामीले वृद्धि गर्न जरुरी चाहिँ छ।
नेपाली कङ्ग्रेसका सांसद जीवन बहादुर शाहीले 6 नम्बर प्रदेशलाई सधैँ पछाडि पारिएको भन्दै अब कामप्रति जिम्मेवार भएर उदाहरणीय प्रदेश बनाउन लाग्ने उल्लेख गरे।
हाम्रो प्रदेश आज पनि केन्द्रको दृष्टिकोणबाट हेरेको दृष्टिकोणले हेर्ने गरिएको छ र हामीले जहिले पनि सरकारलाई साथ दिने, सरकारले राम्रा गरेका कामहरूलाई हामी साथ दिने र यो प्रदेशलाई सबैसँग सहमति गरेर सहकार्य गरेर र पक्ष र विपक्ष नबनेर हामीले नमुना प्रदेश बनाउनको लागि हामीसँग प्रशस्त मात्रामा प्राकृतिक स्रोत र साधन छ। छक्क पार्ने गरेर हामीले विकास गर्नमा सक्नेछौँ। हाम्रा भाषणले होइन, हामी एक्सन ओरिएन्टेड भएर अगाडि बढ्नेछौँ।
बैठकमा बोल्दै रापरपाकी सांसद सोशिला शाहीले 6 नम्बर प्रदेश अरू प्रदेशको तुलनामा कमजोर भए पनि अब बलियो प्रदेश बनाउने जिम्मा आफ्नो काँधमा आएको बताइन्।
प्राकृतिक स्रोत साधनले सम्पन्न छ 6 नम्बर प्रदेश, आज अरू प्रदेशको तुलनामा कमजोर भएको छ। समग्र नेपालको समुन्नत प्रदेशको रूपमा पहिचान गराउने जिम्मेवारी आएको छ। यो ऐतिहासिक जिम्मेवारीलाई कर्तव्य र इमानदारीपूर्वक पालना गरी समुन्नत नेपालको अभियानमा लाग्ने विचार ऐतिहासिक बैठकमा राख्दछु।
आजको पहिलो बैठकले सभामुखको निर्वाचन सम्बन्धी निर्णयार्थ प्रस्ताव सर्वसम्मत पारित गर्दै माघ 29 गते निर्वाचन गर्ने मिति तय गरेको छ। बैठकले माघ 29 गते दिउँसो 1 बजेका लागि बैठक आह्वान गरेको छ। उक्त बैठकबाट सभामुखको चयन हुनेछ। पहिलो बैठकले प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि 2074 समेत सर्वसम्मत पारित गरेको छ।
प्रदेश नम्बर 6 को प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि 2074 पारित गरियोस् भन्ने प्रस्ताव सर्वसमितिले पारित भएको घोषणा गर्दछु।
डोटी जिल्लाका 9 मध्ये 6 स्थानीय तह निमित्त प्रमुखका भरमा सञ्चालित छन्। सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिका नै गत भदौदेखि निमित्त प्रमुखको भरमा छ। दिपायल सिलगढीका तत्कालीन कार्यकारी अधिकृत तुलसी प्रसाद आचार्य सरुवा भएपछि भोजरा शर्माले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ। शिखर नगरपालिकामा पनि कृषि शाखाका कृष्ण दत्त पाण्डे निमित्त कार्यकारी हुनुभएको छ। सायल गाउँपालिकामा नायब सुब्बा लालबहादुर बोगटीको भरमा चलेको छ। पूर्वी चौकी गाउँपालिका पनि निमित्त प्रमुखका भरमा चलिरहेको छ। कर्ण चन्दले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
जाडो मौसममा रारा घुम्न पर्यटन व्यवसायले आकर्षक प्याकेज सार्वजनिक गरे पनि थोरै मात्र पर्यटक आएका छन्। भिजिट कर्णाली टुर एन्ड ट्राभल्स र रारा एडभेन्चरले जाडो मौसममा पर्यटकहरूलाई रारा घुमाउने प्याकेज बनाएको भए पनि पर्यटक भित्राउन सकेन। एडभेन्चरले आतिजाति र खाना बस्नका लागि विदेशी पर्यटकलाई जहाजबाट 10 दिनको $500 तथा नेपालीलाई 4 दिनको 38,000 प्याकेज सार्वजनिक गरेको थियो। कान्तिपुरमा राजबहादुर शाहीले खबर लेख्नु भएको छ।
बर्दियामा हुन थालेको मेयर कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुन थालेको प्रतियोगिता बुधबारदेखि गुलरिया स्थित कबड हलको चौरमा हुने आयोजकले जनाएको छ। खेलमा 8 क्लबले प्रतिस्पर्धा गर्ने गुलरिया नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विनय राज भण्डारीले जानकारी दिनुभयो। पहिलो पटक गुलरियामा आयोजना गरिएको मेयर कप क्रिकेट प्रतियोगिताको अन्तिम चरणको काम भइरहेको छ। उहाँले भन्नुभयो, टिम सहभागिता र चौरको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताका लागि गुलरिया नगरपालिकाले 150,000 सहयोग गर्ने उहाँले जानकारी दिनुभयो। नागरिक दैनिकमा खबर छ।
नेपाल दूरसञ्चार संस्था नेपालगञ्जलाई उपभोक्ताप्रति जिम्मेवार र जवाबदेही बन्न जिल्ला क्षतिपूर्ति समिति बाँकेले निर्देशन दिएको छ। जिल्ला टेलिकमको खस्किँदो गुणस्तरका कारण उपभोक्तालाई मर्का परेको भन्दै अधिवक्ता विश्वजित तिवारीले मुद्दा दायर गर्नुभएको थियो। नेपाल टेलिकमले के कति अवधिपछि सेवा सुचारू हुने हो भन्ने खुलाउन नसकेको, त्यसबाट समयमै प्रभावकारी रूपमा आम उपभोक्तासम्म सूचना प्रवाह गरेको नदेखिएको आदेशमा उल्लेख छ। गत साउन भदौमा नेपालगञ्जको फुलटिक्रा क्षेत्रमा सडक मरम्मतका क्रममा 34 दिन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो। अबका दिनमा नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रवाह गर्न ग्राहकप्रति थप जिम्मेवार र जवाबदेही बन्न, सेवा अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई वैकल्पिक व्यवस्था गर्न र प्रभावकारी रूपमा सूचना प्रवाह गर्न निर्देशनात्मक आदेश गर्ने निर्णय गरिएको जिल्ला क्षतिपूर्ति समितिका सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो। नागरिकमा खबर छापिएको छ। पश्चिम डायरीमा प्रदेशसभाको पहिलो बैठकबारे सांसदहरूको अनुभव।
यो ऐतिहासिक बैठक हो प्रदेश सभाको। प्रदेशमा हुने ऐन कानुनहरू यहीँ आएर हामी निर्माण गर्छौँ, त्यस कारणले यो ठाउँमा प्रदेशमा आएर विधायकी कामहरू यहाँ चाहिने ऐन कानुनहरू यही ठाउँमा बनाउन पाउने एउटा ऐतिहासिक अवसर हो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्क लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका। नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज। कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। 5, 6 र 7 नम्बर प्रदेशको पहिलो बैठक सम्पन्न भएसँगै सभासदहरू पनि निकै उत्साहित देखिए। प्रदेशलाई अब समृद्ध बनाउने जिम्मा सांसदको कानमा आएको छ। यसै सन्दर्भमा 5 नम्बर प्रदेशका केही सांसदहरूलाई तपाईँको अनुभव कस्तो रह्यो भनेर हाम्रा दाङ सहकर्मी निमु सङ्गम घरतीले सोध्नु भएको छ। सुनौ नागरिक आवाज।
सासाराम यादवको सर्वसम्मतबाट सबै एजेन्डाहरू पारित भयो र हामीले अझै पनि हाम्रा फरक परेका र देखा परेका समस्याहरूलाई हामी एकदम सहकार र सहमतिको माध्यमबाट अगाडि बढ्नेछौँ। अब प्रदेशको राजधानीको कुरामा त के हो, वास्तवमा अहिले नेपाल सरकारले प्रदेशको राजधानी स्थायी रूपमा भूटौलमा तोकिको सकेको अवस्था र हाम्रो दाङबाट त्यहाँ पनि प्रदेशको राजधानी बन्नुपर्छ।
दामा शर्मा दाङबाट प्रतिनिधित्व गर्छु। अब मुख्य त यो प्रदेश भनेको एउटा ऐतिहासिक संगम जस्तो, राप्ती भेरी र लुम्बिनीको संगम भनेको छ। मनोविज्ञानहरू पनि साझा खालका आफ्नै खालका छन्। पहिलो त यो प्रदेशको राजधानी उपयुक्त कुन ठाउँमा स्थायी राजधानीको रूपमा निर्माण गर्ने भन्ने चुनौती पनि हाम्रो काँधमाथि छ। प्रशासनिक सुगमता कायम गर्दै जनताको समृद्धिको लागि अगाडि बढ्ने मेरो प्रतिबद्धता रहन्छ।
म फखरुद्दिन खान, रूपन्देही 5-2 घर सदनको पहिलो बैठक आज सकिएको छ। मलाई खुसी के लाग्यो भन्दाखेरि विभिन्न जिल्लाका जस्तो दाङका अन्यान्य जिल्लाका मान्य सदस्यज्यूहरूले पनि लुम्बिनीको कुरो उठाउनु भयो। लुम्बिनी हामीसँग छ, गरिमामय पर्यटकीय केन्द्रको रूपमा यसलाई विकास गर्न सकिन्छ।
मुत्र कुमार ओली दाङ क्षेत्र नम्बर 3-2 निर्वाचित प्रदेश सदस्य, सम्भवतः 2 गते हामीले निर्वाचन मार्फत यो प्रदेश नम्बर 5 लागि सभामुख उपसभामुख प्राप्त गर्छौँ र सकभर हामी त्योभन्दा अगावै प्रदेश सरकारको पनि पूर्णता दिने पहलमा छौं त्यस्तो मलाई भान लागिरहेछ र सबैभन्दा पहिले प्रथम बैठकमा आएको ऐतिहासिक बैठक गर्व महसुस भइरहेको छ
म फखरुद्दीन खान रुपन्देही पाँच दुई वर्ष सदनको पहिलो बैठक आज सकियो मलाई खुसी के लाग्यो भन्दाखेरि विभिन्न जिल्लाका जसो दाङका अन्य अन्य जिल्लाका मान्य सदस्यज्यूहरूले पनि लुम्बिनीको कुरो उठाउनु भयो लुम्बिनी हामीसँग छ गरिमामय पर्यटकीय केन्द्रको रूपमा यसलाई विकास गर्न सकिन्छ यसबाट आर्थिक समृद्धि र विकास सम्भव छ भन्ने कुरो जुन उहाँहरूले गर्नुभयो मेरो भोइस पनि त्यही नै हो क्रमगत रूपमा यो आउने दिनमा हामीले यसलाई उठाउँदै मैले जान्छु भन्ने यहाँ
रियो तिरमण शर्मा दाङ संसदीय दलका सबै संसदीय दलका नेताजीहरूले विषयवस्तु राख्ने कुरा भयो सभामुखज्यूबाट बैठक सञ्चालन अन्तरिम कार्यविधि 2074 प्रस्तुत गर्ने काम भयो र त्यसलाई हामीले सर्वसम्मतबाट अनुमोदन गरेका छौँ सबै सम्बोधन गर्ने मान्यज्यूहरूबाट सहकार्य र एकताबाट हामी समृद्धिको बाटोमा अगाडि बढ्न सक्छौ भन्ने कुराको सार व्यक्त गर्नुभएको छ सहकार्य र एकताबाटै सातवटै प्रदेशको तुलनामा यो प्रदेशको समृद्धिको सम्भावना संसदीय दलका नेताहरूबाट आएकोले उत्साहपूर्ण रूपमा बैठक सम्पन्न भएको छ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्य सञ्चालन नहुँदै विवादमा परेको छ सरकारले गत दुई असोजको मन्त्री परिषदबाट साबेकको राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तर उन्नति गर्ने निर्णय गरेको थियो प्रतिष्ठान कार्य सञ्चालनका लागि छलफल गर्न डाकिएको पहिलो सिनेट बैठकलाई लिएर विवाद सुरु भएको छ दाङमा प्रतिष्ठानको कार्यालय भए पनि काठमाडौँमा बैठक राखिएको भन्दै स्थानीय सरकारवालाले असन्तुष्टि जाहेर गरेका छन् प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान 9 बजेका लागि बैठक तय गरिएको छ नयाँ पत्रिकामा खबर छ
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा अत्याधिक चिसोका कारण पखालाबाट 3 महिने 1 बालकको ज्यान गएको छ पुथा उत्तरगङ्गा गाउँपालिका 10 तकसेराका श्याम बिककी 3 महिनाकी छोरी होसना बिकको पखालाका कारण मृत्यु भएको अन्नपूर्ण पोस्टमा खबर छ
खाना पकाउँदा आगो लागेर गम्भीर घाइते भएकी दलित महिला आर्थिक अभावले उपचारबाट वञ्चित भएकी छन् बर्दिया बडियाताल गाउँपालिका 5 फुलबारीकी 24 वर्षीय बिन्दु बिकको खर्च नभएरै उपचार हुन सकेको छैन भेरी अञ्चल अस्पतालमा भर्ना गरिएकी उनलाई थप उपचारका लागि चिकित्सकले काठमाडौँ पठाएको छ आर्थिक अभावका कारण उपचारका लागि काठमाडौँ लैजान नसकेको परिवारले जनाएको छ उपचारमा संलग्न चिकित्सकका अनुसार बिन्दुको 75% शरीर जलेको छ कान्तिपुरमा खबर छ
बाँकेको कोहलपुर नगरपालिका 8 पिपरीमा पछिल्लो समयमा विकास निर्माणका कार्यको गतिमा तीव्रता आएको छ वडामा सञ्चालन गरिएको कतिपय योजनाहरू सकिसकेका छन् भने अधिकांश कामहरू अन्तिम चरणमा पुगेको कोहलपुर नगरपालिका 8 वडा अध्यक्ष रेशम खत्रीले बताउनु भएको छ मिसन टुडेमा खबर छापिएको छ यता जाजरकोटमा मध्यपहाडी लोकमार्ग अन्तर्गतका नदी र खोलामा बन्ने पुल लामो समयदेखि अलपत्र परेका छन् सडक र पुल निर्माणको काम बिचैमा छोडिदिएका कारण लामो समयदेखि लोकमार्ग अधुरो रहेको स्थानीय सरकारवाला बताउँछन् लोकमार्ग अन्तर्गत जाजरकोटमा पर्ने केही पुलको निर्माण 4-5 वर्षदेखि रोकिएको र केही पुल निर्माणको काम सुरु नभएका कारण सडक जीर्ण बन्दै गएको छ नागरिकमा खबर छापिएको छ
भन्सार छलेर अटो पार्ट्सका सामान नेपालगञ्जतर्फ ल्याउँदै गरेको अवस्थामा गाडीसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ सङ्घीय प्रहरी इकाइ कार्यालय नेपालगञ्जको विशेष टोलीले हिजो बेलुका 7:15 बजेतिर जयसपुरबाट नियन्त्रणमा लिएको हो दाङ तुलसीपुर छका श्याम बस्नेतले 12-18-29-67 नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको 76,000 मूल्य बराबरको अटो पार्ट्स बरामद गरिएको सङ्घीय प्रहरी इकाइ नेपालगञ्ज प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक महेश विक्रम शाहले जानकारी दिनुभयो
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक
प्रदेश बैठक उत्साहपूर्ण सांसदद्वारा समृद्धि र गरिबी विरुद्ध लड्ने अठोट आत्मनिर्भर प्रदेशको प्रतिबद्धता
बाँकी कोहलपुर नगरपालिकाका आफ्नै भवनमा स्थानान्तरण आज भवनको उद्घाटन नेपालगञ्ज राजा विमानस्थलको मुहार फेरियो
6 महिनामा 14 करोडको जडीबुटी नेपालगञ्ज हुँदै भारत निर्यात डोटीका छ स्थानीय तह निमित्त प्रमुखका भरमा सञ्चालित
र जाडोको मौसममा रारा घुम्न जाने पर्यटकको संख्या घट्यो बर्दियामा मेयरकपको तयारी सुरु
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ
हवस् त प्राविधिक सहयोगी देवसँगै सावित्री र मराकेश बिदा हुन्छौँ आज माघ 22 गते सोमबार फेब्रुअरी 5 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्यूज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।